हालात बुरे
काशाने बसीरत, एक ऐसा मुकम्मल YouTube चैनल जिस पर महरूम बसारत के लिए बिलखुसूस और तमाम अफराद के लिए बिलमूम सैकड़ों की तादाद में इस्लामी कुतुब दस्तियाब हैं। लिहाजा गुजारिश है कि आप अपनी जिम्मेदारी निभाते हुए काशाना बसीरत को सब्सक्राइब करने के साथ साथ बेल आइकॉन को प्रेस कीजिए ताकि आप इल्म के हुसूल के साथ साथ मजहब अहले बैत की इशात में भी अहम किरदार अदा करते रहें।
हालात बुरे हैं।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामुअलैकुम। ये काशाना बसीरत यूट्यूब चैनल है। आज हम आपके लिए किताब इस्लाम और सियासत रिकॉर्ड कर रहे हैं, जिसके मुसन्निफ आयतुल्ला मिस्बाह यज़दी हैं। तो आइए सुनते हैं इस किताब का पार्ट नंबर 4, पेज नंबर 39 से। इन तमाम चीज़ों को देखकर दुश्मन इस नतीजे पर पहुंचा कि ये सब इस वजह से है कि ये लोग दीन इस्लाम के मुअतकद हैं। नंबर 3, फरंगी 3 हरबे। क्योंकि ईरानी कौम अहले बैत अलैहिस्सलाम के पैरों हैं और आयमा अलैहिस्सलाम और इमाम हुसैन अलैहिस्सलाम को अपने लिए नमूना अमल बनाया है और ये एतकाद रखते हैं कि इस्लाम के लिए अपनी जान व माल भी कुर्बान कर सकते हैं, और इनको ये एतकाद इनकी माँ ने दूध में पिलाया है, और जब तक जिंदा रहेंगे ये अकीदा इनके दिलों में बाकी रहेगा। मगर दुश्मन इस अकीदे को कम रंग करना चाहता है, और दुश्मन की तमन्ना ये है कि आइंदा आने वाली नस्ल में इस तरह का अकीदा बाकी ना रहे और इस तरह इस्लामी हुकूमत और इसके ज़िम्मेदार अफराद से बदजन कर दें। क्योंकि लोगों का अकीदा ये है कि दीन इस्लाम हमारा हाकम है और हुकूमत के हकदार उल्मा और दीनदार अफराद हैं जिनकी सरपरस्त वली फिक्या है, और जब तक ये अकीदा जवानों के दरमियान मौजूद है इस हुकूमत इस्लामी को कोई नुकसान नहीं पहुंच सकता। चनाचा दुश्मन ने सोचा कि इस एतकाद को ख़त्म करना चाहिए, लेकिन किस तरह? ज़ाहिर है कि ये अफकार रोशन फिक्र तबके के ज़रिए ही इन तक पहुंचाए जा सकते हैं। लिहाजा यूनिवर्सिटी और सकाफती मराकज़ के दरमियान एक ऐसा मरकज़ कायम किया जाए जिसके ज़रिए ये अफकार मिल्लत तक पहुँच जाएँ और ऐसे अफराद को बरोए कार लाया जाए जो इनके अफकार को फैलाए और हद अकल लोगों के दिलों में खसूसन जवान तबके में शक व वसवसा पैदा करें और इस्लामी हुकूमत विलायत फिक्या की नस्बत इनके अकायद को डामाडोल और कम रंग किया जाए। जवानों में हुकूमत इस्लामी की नस्बत अकीदे को कम रंग करना ही इनका मतलूब है, क्योंकि अगर इनके दिलों में शक पैदा हो गया तो फिर कोई दूसरा 13 साला नौजवान कमर से बम बांध कर टैंक के नीचे नहीं जाएगा। ये काम तो इस वक्त हो सकता है कि जब आखरत और हिसाब किताब पर ईमान हो और अपने सही रास्ते को जानता हो, लेकिन अगर शक पैदा हो जाए तो काफ़ी है एक कदम आगे बढ़ाए और फिर पीछे हट जाए, और ये शक व तरद्दुद दुश्मन के लिए काफ़ी है ताकि वह अपने मकसद में कामयाब हो जाए। इन्हीं मकासद की तकमील के लिए अपने ज़रख़रीद ग़ुलामों के वाक़ियतन जिन्होंने धोखा खाया और अपने मुख्तलिफ तजुर्बों और इन लोगों के ज़रिए कि जिनके अकायद वाक़ियतन ज़ईफ़ व कमज़ोर हैं, मख़फ़ियाना तौर पर ज़रिया अपने मकासद की तरफ मुतवज्जह किया और दर्ज ज़ैल चीज़ों के ज़रिए अपना काम शुरू किया। अलिफ़, दीन को सियासत से जुदा करने की फिक्र राइज करना। दुश्मन का सबसे पहला काम दीन को सियासत और हुकूमत से जुदा करने की फिक्र को राइज करना था। इस सिलसिले की तबलीग के लिए रास्ता बेहद काफ़ी हमवार था, क्योंकि सदियों से मगरब और यूरोप में इस सिलसिले में काफ़ी काम हो चुका था। बहुत सी किताबें लिखी गईं, काफ़ी मकदार में रिसर्च की गई थी, जिसके नतीजे में मगरबी ममालिक में ये फिक्र राइज हो चुकी थी कि दीन सियासत से अलग है। अपने इसी हदफ को हासिल करने के लिए ईरान में भी रास्ता हमवार किया कि कम से कम कुछ लोगों का ये अकीदा हो कि दीन सियासत से जुदा और अलग है। अगरचे इसके लिए थोड़ा बहुत रास्ता पहले से ही हमवार था, क्योंकि इनकलाब से पहले भी और इनकलाब के बाद भी बाज़ वो लोग जो हुकूमत के कारकुनान थे ऐसा अकीदा रखते थे। इनका अकीदा ये था कि दीन और सियासत में एक बहुत बड़ी दीवार हायल है, और इस चीज़ के पेश नज़र तकरीरें भी हुई, किताबें भी लिखी गईं। चनाचा इसी नज़रिए को मज़ीद तकवीत इन चीज़ों के ज़रिए जो मग़रबी ममालिक में कारगर हो चुकी थीं और ये कोई मुश्किल काम ना था दी गईं। बस मालूम ये हुआ कि दुश्मन का सकाफती कारकर्दगी में से एक दीन को सियासत से जुदा करने की फ़िक्र राइज करना है। अलबत्ता इस फ़िक्र से तमाम लोग तहत तासीर करार ना पाए, क्योंकि जिन हजरात ने इस इस्लामी हुकूमत के लिए अपने अजीज़ों और रिश्तेदारों को कुर्बान किया था, माली कुर्बानी पेश की और तमाम मुश्किलात को बर्दाश्त किया है, आसानी से इस फिक्र से मुतासर नहीं होंगे, क्योंकि अभी तक इनके कानों में इमाम खुमैनी रहमतुल्लाह अलैह की दिलनशीन आवाज़ें गूंज रही हैं और मरहूम मदरस रहमतुल्लाह अलैह की ये आवाज़ के दयानत मायन सियासत मा अस्त, यानी हमारी दीनदारी और हमारी सियासत एक ही है, को इतनी आसानी से नहीं भुला सकते थे। बे विलायत पक्या का इनकार। दुश्मन और मगरब ज़दा रोशन फिक्री की कारकर्दगी का दूसरा हिस्सा ये है कि मिल्लत में ये फ़िक्र ईजाद करें कि अगरचे सियासत और इज्तमाही कामों में दीन दखालत रखता है और माशरे में भी इस्लामी अहकाम जारी होने चाहिए और सियासत में भी दीनी अमूर की तरफ तवज्जो होना चाहिए, लेकिन इस्लामी हुकूमत के मायने फ़िकह की हुकूमत नहीं है, बल्कि इस्लामी पार्लियामेंट में कवानीन का तय होना काफ़ी है। बाज़ कवानीन का दीन के ख़िलाफ़ ना होना इस्लामी हुकूमत की तश्कील के लिए काफ़ी नहीं है, क्योंकि इस सूरत में दीन के मुताबिक कवानीन जारी हो गए और बस। इस्लामी हुकूमत के मायने इसके अलावा कुछ नहीं हैं। बस दूसरा हिस्सा दुश्मन की सियासत का ये था कि अगर तमाम लोगों को इस बात पर कान्या ना कर सके कि दीन सियासत से अलग है और वो इस बात के कायल रहे कि दीन और सियासत बाहम है, तो हम कहेंगे कि दीन और सियासत बाहम हैं, लेकिन दीनी हुकूमत का मतलब ये है कि दीनी अहकाम जारी हों, लेकिन इन अहकाम का मुजरी यानी जारी करने वाला कौन है? इस मसले का दीन से कोई रब्त नहीं, बल्कि अहकाम दीनी को जारी करने के लिए लोगों ने जिसका इंतखाब कर लिया वही हाकिम है। बस इस्लामी हुकूमत का मतलब इस्लामी कवानीन का जारी करना है, ना कि हाकिम मुतदीन मोमिन और फिक्या हो, यानी दीन की सियासत में दखालत को कबूल करते हैं लेकिन दीन अहकाम का मुजरी फिक्या और मुज्तहद हो इसको कबूल नहीं करते, या ये कि हुकूमत का सरबरा वली फिक्या हो गैर काबिल कबूल है। इस सिलसिले में यानी विलायत फिक्या के ज़रिए हुकूमत ना होने के सिलसिले में बहुत कोशिशें की और इस वक्त भी इनकी ये कोशिश जारी है। मुख्तलिफ अखबारों माहनामों और दीगर मुख्तलिफ तरीक़ों से इन मतालब को मुंतशर किया जा रहा है और इसी सिलसिले में यूनिवर्सिटी और दूसरे मराकज़ में मीटिंग करते रहते हैं, ताकि अभी तक जो मोतदीन हजरात दीन को सियासत से जुदा ना होने का नज़रिया रखते हैं इनके जहनों में ये फ़िक्र डालें कि इस्लामी हुकूमत काबिल कबूल है लेकिन विलायत फिक्या की ज़रूरत नहीं है। इस किस्म का तबलीगी मिशन इस्लामी अहकामात और फिक्के ही बुनियादों से नाबल्द जवानों में मौसर हो सकता है, खुसूसन जबकि इस सिलसिले में सकाफती वसाइल के ज़रिए भरपूर तबलीगात की जाए और वसी माली इम्कानात को इसके लिए खर्च किया जाए, लेकिन फिर भी ऐसे अफराद मौजूद हैं जिन पर इनकी तबलीगात का कोई असर नहीं होता और विलायत फिक्या को जैसा कि कानून असासी में भी इसी को महवर करार दिया गया है अपनी तमाम ज़िंदगी में अहमियत देते हैं, और जैसा कि दुनिया भर में ये इनकलाब विलायत फिक्या और हुकूमत विलायत फिक्या के नाम से मशहूर है और सभी विलायत फिक्या के पाबंद हैं। जीम विलायत फिक्या को मुरूद एतराज़ करार देना। ظاہر ہے کہ جو لوگ ولایت فقیہ کے قائل ہیں ان کے درمیان ان لوگوں نے نفوذ کرنے کا دوسرا طریقہ انتخاب کیا، وہ اس طرح کے لوگوں میں اس فکر کو رائج کیا جائے کہ ایران میں موجودہ ولایت فقیہ مخدوش یعنی قابل اعتراض ہے اور اس پر تجدید نظر کی جانی چاہیے، اور یہ ولایت فقیہ صحیح نہیں ہے کیونکہ ڈیموکریسی یعنی جمہوریت اور لیبرزم کے اصولوں سے میل نہیں کھاتی۔ ولایت فقیہ کو اس طرح ہونا چاہیے کہ دور حاضر میں موجودہ ڈیموکریسی سے ہم آہنگ ہو، اور آج کی دنیا میں جو اصول و ضوابط مسلم اور قابل قبول ہیں ان سے ولایت فقیہ متفق ہو۔ بس دشمن کی تیسری فکری سازش جمہوری اسلامی ایران میں ولایت فقیہ کو مخدوش کرنا ہے۔ خلاصہ کلام یہ کہ عالمی استکبار اور دشمن اسلام عملی اور فکری تین طریقوں سے اس اسلامی حکومت کو ضعیف کرنا چاہتا ہے، اور اس سلسلے میں انہوں نے خاص پروگرام بھی بنائے اور آج بھی اس طرح کے پروگرام بناتے رہتے ہیں، لیکن ان کی امیدیں آنے والی نسل تھی کہ جس لیے انہوں نے ایک لمبا فکری پروگرام بنا رکھا تھا، اور اس فکری پروگرام کا پہلا مرحلہ یہ ہے کہ دین کو سیاست سے دور ہونے کی فکر دے، اس امید میں کہ ایک طبقہ اس کو قبول کرے گا۔ دوسرا نظریہ یہ پیش کیا کہ دین سیاست سے جدا نہیں ہے لیکن اسلامی حکومت کا ولایت فقیہ سے کوئی ربط نہیں ہے، یہ نظریہ بھی ایک طبقے میں قابل قبول ہو سکتا ہے۔ تیسرا مرحلہ یہ ہے کہ جو لوگ ولایت فقیہ پر ایمان راسخ رکھتے ہیں ان میں یہ نظریہ رائج کریں کہ ولایت فقیہ مورود قبول ہے، لیکن ایران میں جو ولایت فقیہ ہے اس کی فعلی صورت کو تبدیل ہونا چاہیے۔ خلاصہ دشمن ہر ممکن ذریعے سے کوشش میں ہے کہ جوانوں کے درمیان شک و شبہ پیدا کرے تاکہ اسلامی حکومت کے سلسلے میں ان کا اعتقاد ضعیف و کمزور ہو جائے، اور اگر ایسا ممکن ہوا تو پھر عالمی استکبار کے نفوذ کے لیے راستہ ہموار ہو جائے گا اور اسلامی معاشرے اور اسلامی حکومت میں نفوذ ہو جائے گا۔ جو لوگ ان تینوں نظریات میں سے کسی ایک کا شکار ہو گئے، چاہے وہ کسی بھی جگہ ہوں، کسی بھی مقام و منزلت پر فائز ہوں، گویا انہوں نے عالمی استکبار کی مدد اور نصرت کی اور استکبار کو اپنے اخراج و مقاصد تک پہنچنے میں ایک اہم کردار ادا کیا ہے۔ نمبر 4، دشمن کی مذکورہ سازشوں کے مقابلے میں ہمارا وظیفہ۔ چونکہ دشمن نے مذکورہ سازشوں میں اپنی پوری طاقت صرف کی ہے، لہٰذا وہ حضرات جو اس حکومت کو دل و جان سے چاہتے ہیں، اور الحمدللہ لوگوں کی اکثریت اس حکومت کو دل و جان سے چاہتی ہے، اور اس کا نمونہ وہ عظیم مظاہرے ہوتے ہیں جو بعض موقع پر ہوتے رہتے ہیں اور تمام دنیا کو تعجب میں ڈال دیتے ہیں، ان لوگوں کو ہوشیار رہنا چاہیے کہ دشمن ان تین طریقوں سے ان کے درمیان نفوذ نہ کرے، اور ان کو ایسی کوشش کرنا چاہیے کہ جس سے لوگوں کا یہ عقیدہ راسخ تر ہو جائے کہ دین سیاست سے جدا نہیں ہے، اور انہیں اس بات کا یقین ہو جائے کہ دوسرے دین اگر سیاست سے جدا ہوں تو ہوں، لیکن اسلام سیاست سے جدا نہیں ہے۔ دوسرے یہ کہ اپنے دلوں میں یہ نظریہ راسخ کر لیں کہ حکومت اسلامی کا مطلب فقط یہ نہیں کہ پارلیمنٹ میں اسلامی قوانین بن جائیں، یا یہ کہ وہ قوانین اسلام کے مخالف نہ ہوں، بلکہ اسلامی حکومت کی حقیقت یہ ہے کہ قانون کو جاری کرنے والے اسلام کے دل سوز اور اسلام کی پہچان رکھنے والے ہوں، اور احکام الہی کو جاری کرنے میں اپنی پوری توجہ صرف کریں، ورنہ اگر قانون کاغذ پر لکھے جائیں اور اس کو جاری کرنے والے ہی ان قوانین کا پاس و لحاظ نہ رکھیں تو اس سے لوگوں کو کیا فائدہ ہوگا؟ کیا شاہ کے زمانے کے قوانین اساسی میں ایران کا رسمی مذہب شیعہ نہیں تھا، لیکن یہ قوانین کچھ بھی کارگر ثابت نہ ہوئے کیونکہ شاہ کی حکومت کافر اور دشمنوں سے بے حد متاثر تھی، جس کی وجہ سے اسلامی قوانین پر عمل نہیں ہوتا تھا۔ اگر قوانین صرف کاغذ پر لکھے ہوئے ہوں اور ان کا جاری کرنے والا مومن و معتدین اور قدرت مند نہ ہو تو اس کا کوئی فائدہ نہ ہوگا، لہٰذا اگر اسلامی پارلیمنٹ میں اسلامی قوانین بنائے جائیں لیکن جو شخص ان قوانین کی نظارت کر رہا ہے وہ اسلام کا دل سوز نہ ہو اور اس قدر قدرت نہ رکھتا ہو کہ ان قوانین کو جاری کر سکے، تو ایسے قوانین کے جاری ہونے کی کوئی ضمانت نہیں ہے۔ لہٰذا دوسری ہماری ذمہ داری یہ ہے کہ ہم روز بروز ولایت فقیہ کے اعتقاد کو پختہ تر کریں تاکہ ہمارے یقین میں بھی اضافہ ہو اور ہماری نسلوں میں بھی یہ عقیدہ باقی رہے کہ ولایت فقیہ کے بغیر اسلامی حکومت ناممکن ہے۔ ان دو مرحلوں کے بعد تیسرے مرحلے کی باری آتی ہے کہ یہ ولایت فقیہ کی موجودہ شکل و صورت جو اس وقت ایران میں تقریباً 20 سال سے ہے، یہ وہی شکل و صورت ہے جس کو اہل بیت علیہ السلام نے بیان کیا، یا یہ کہ اس کی شکل و صورت کو عوض ہونا چاہیے۔ یہ تیسرا مرحلہ ایک فرعی مرحلہ ہے جو گزشتہ دو مرحلوں کے بعد ہے، لہٰذا پہلے ان دو مرحلوں پر بحث کرنا ضروری ہے اور انہی دو مسئلوں کی بنیاد پر ہماری بحث اسلام کے سیاسی نظریے کے تحت تشکیل پاتی ہے۔ نمبر 5، دشمن کی سازشوں کے مقابلے میں بہترین راستوں کا انتخاب۔ مذکورہ مطالب سے واضح ہو جاتا ہے کہ دشمن نے اپنی تمام تر طاقت اپنی مندرجہ ذیل سازشوں میں صرف کر دی۔ نمبر 1، دین و سیاست میں جدائی کرنا۔ نمبر 2، اسلامی حکومت اور ولایت فقیہ میں جدائی کرنا۔ نمبر 3، ایران میں ولایت فقیہ کی کارکردگی میں شک و تردد کا ایجاد کرنا۔ لہٰذا طبعی طور پر ہمارا بھی تین گروہ سے مقابلہ ہے۔ پہلا گروہ وہ ہے کہ جس نے یہ قبول کر لیا ہے کہ دین سیاست سے جدا ہے، یعنی مساجد امام بارگاہ جدا ہیں اور سیاست و حکومت جدا ہے۔ لہٰذا ان لوگوں سے بحث کرنے کے لیے ہمیں ایک خاص راستہ اپنانا پڑے گا۔ دوسرا گروہ وہ ہے جس نے اسلامی حکومت کو تو قبول کیا ہے لیکن اس کے احکام کے مجری کے سلسلے میں چوں و چراں کرتے ہیں۔ ان لوگوں سے بحث کرنے کا انداز دوسرا ہونا چاہیے، کیونکہ اگر فرض کریں کہ کوئی خدا ہی کا قائل نہیں ہے تو اس سے بحث اس طرح شروع کی جائے تاکہ خدا کا اس بات ہو سکے اور اس کے بعد نبوت عامہ یعنی تمام انبیوں کی نبوت اور نبوت خاصہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی نبوت کے بارے میں بحث کی جائے۔ لیکن اگر کوئی خدا اور بعض انبیاء کو قبول کرتا ہو لیکن حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی نبوت کا منکر ہو تو اس سے نبوت خاصہ کے سلسلے میں بحث کی جائے گی۔ بہرحال جو لوگ خداوند عالم کو قبول کرتے ہیں لیکن پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کی نبوت کو قبول نہیں کرتے، تو آن حضرت صلی اللہ علیہ وآلہ وسلم کی نبوت کو ثابت کرنے کے لیے ضروری نہیں کہ پہلے خدا کے اس بات سے بحث شروع کی جائے، کیونکہ اس کے لیے یہ طے شدہ ہے کہ کوئی خدا ہے اور اس نے انسانوں کی ہدایت کے لیے انبیاء کو بھیجا ہے۔ اسی طرح دوسرے مسائل میں بھی مناسب راستہ اپنانا چاہیے، اور جس سلسلے میں ہم بحث کرنا چاہتے ہیں وہ ایسے اصول اور مقدمات پر موقوف ہے کہ بعض لوگ قبول کرتے ہیں اور بعض لوگ ان کو سرے سے قبول ہی نہیں کرتے۔ لہٰذا مذکورہ بحث کے سلسلے میں ہمیں بھی چند طریقوں سے بحث کرنا ہوگی اور اس کے لیے مختلف روش درکار ہیں، یعنی ممکن ہے بعض جگہ فقط عقلی دلیلوں کے ذریعے اپنا مدعی ثابت کریں اور جس چیز کو انسان کی عقل درک کرتی ہے اس کے علاوہ وہ کسی دوسری چیز کا سہارا نہ لیں۔ ایسی صورت میں عقلی برہانوں کے ذریعے بحث کو آگے بڑھائیں گے، بالکل اسی طرح کہ اگر کوئی خدا کو نہ مانتا ہو اور اس کے سامنے خدا کے وجود کو ثابت کرنا ہو، ایسے موقع پر قرآن اور معصومین علیہ السلام کی احادیث کے ذریعے اس بات کرنا بے فائدہ ہے، کیونکہ وہ ابھی خدا کو ہی نہیں مانتا تو قرآن و حدیث کو کس طرح قبول کر سکتا ہے۔ اس کو سمجھانے کے لیے فقط عقل سے کام لینا پڑے گا اور اس کو عقلی دلیلوں کے ذریعے خدا کے وجود کو ثابت کرنا ہوگا۔ اسی طرح جن لوگوں نے اسلامی حکومت کو قبول کیا ہے وہ لوگ ایک قدم آگے ہیں، تو ان لوگوں سے بحث کرنے کے لیے ऐसा रास्ता अपनाना पड़ेगा जो दीनी बातें कबूल करते हैं। इनके सामने वो दलीलें बयान करें जो मजतवाए दीन को बयान करें, यानी इनसे बहस करने के लिए कुरान और हदीस और तारीखी शवाहिद को मुतर्रिक करार देना होगा। लेकिन अगर हुकूमत की कारकर्दगी की बहस की जाए तो तारीखी शवाहिद और मदारक को मद्देनज़र रखकर बहस की जाए। यहाँ पर अकली और नकली और ताबूती यानी कुरान और सुन्नत बहस नहीं होगी। खुलासा ये कि हमारी बहस भी मुख्तलिफ पहलू रखती है, लिहाजा हमारी बहस भी मुख्तलिफ तरीक़ों से होगी। बाज़ जगह अकली तरीके से बहस होगी और बाज़ जगह कुरान और हदीस की रोशनी में बहस होगी और बाज़ दूसरी जगह पर तारीख का सहारा लिया जाएगा। यह अर्ज़ कर देना ज़रूरी है कि बाज़ अफराद बहस के दरमियान हम पर एतराज़ ना करें कि ये बहस अकली है या शरई। इस वजह से पहले अर्ज़ कर देना मुनासिब समझा कि हमारी बहस के मुख्तलिफ तरीक़े होंगे। बहस को इसके मुनासिब तरीके से मुरूद तहकीक को बररसी करार दिया जाएगा। नंबर 6, दीन की तारीफ और इसकी हदूद। यहाँ पर एक दूसरा मुहिम मसला भी है जिस पर मुस्तकिल तौर पर जुदागाना बहस हो सकती है, लेकिन इस वक्त सिर्फ इसकी तरफ इशारा करेंगे। यहाँ पर बहस ये है कि दीन की हदूद कहाँ तक हैं। जिस वक्त हम ये बहस करते हैं कि हुकूमत और दीन में क्या रब्त है और दीन और सियासत का जुदा करना सही है या नहीं, तो सबसे पहले ख़ुद दीन की मार्फत हासिल करना ज़रूरी है कि दीन क्या है। दीन की सही तारीफ़ हमारे पास होना चाहिए ताकि इसकी बुनियाद पर हम इसकी हदूद मुअय्यन कर सकें। इस सिलसिले में बाज़ लोगों ने सही फरमाई है मगर एक दूसरे उन्वान से, और वो इस तरह कि आया इंसान को दीन की ज़रूरत है या नहीं। इस चीज़ को मुरूद बहस करार देते हैं और इससे नतीजा अखज करते हैं कि दीन की इंसान की ज़िंदगी में क्या दखालत है। इस मरहले की तहकीक व बररसी के बाद इन लोगों ने इस बहस को मुरूद बहस करार दिया कि इस्लाम में सियासत दीन का जुज़ है या नहीं। बहरहाल इन लोगों ने इस सिलसिले में बहुत सी बहसें की हैं, जैसा कि आप हजरात भी इन बहसों से कम व बेश वाकिफ़ हैं। मसलन दीन से हमारी उम्मीदें, यानी दीन से हमारी उम्मीदें हद अकल दर्जे पर हैं या हद अक्सर दर्जे पर, यानी क्या दीन इंसान की तमाम ज़िंदगी के मसाइल को शामिल होता है या ये कि इंसान की ज़िंदगी के बास पहलुओं को शामिल होता है। बाकिया उमूर में इंसानी ज़िंदगी के अक्सर मसाइल को अक्लो इल्म और लोगों की मर्ज़ी के मुताबिक हल होते हैं। वो हजरात जो दीन को हुकूमत से अलग गर्दानते हैं, जिस वक्त उन्होंने दीन की तारीफ़ फरमाई तो ऐसी तारीफ़ के जो सेकुलरलिज्म के अकीदे के मुआफिक थी। मसलन दीन की यूं तारीफ़ फरमा कर कि दीन यानी इंसान का खुदा से मानवी राबता, या इससे एक कदम और आगे रखा और कहा दीन वो चीज़ है कि जो इंसान की आखरत, अगर आखरत को कबूल करता हो, कि ज़िंदगी में मुअस्सर और कारगर हो। यानी दीन का काम यह है कि इंसान की ज़िंदगी को आखरत से हम आहंग करे, और ये बात वाज़ा है कि अगर दीन की इस तरह तारीफ़ की जाए तो फिर ये कहना बहुत आसान है कि दीन का सियासत से क्या रابطہ, सियासत का खुदा से इंसानी रابطے का क्या दखल। सियासत तो सिर्फ़ इंसानों के दरमियान एक दूसरे से रابطے को बयान करती है और सियासत दीन से अलग है। सियासत इंसान की दुनियावी ज़िंदगी से मुताल्लिक है और इसका आलम आखरत से कोई रابطہ नहीं है। और अगर दीन की हदूद सिर्फ़ ये हों कि जहाँ इंसानों की अकल समझने से कासर है और जहाँ अकल ख़ुद फ़ैसला और कजावत ना कर सकती हो, तो फिर वहाँ दीन से कोई रابطہ नहीं, क्योंकि दीन की हदूद वहाँ तक महदूद हैं कि जहाँ पर अकल की रसाई और पहुँच ना हो। लिहाजा अगर हमने दीन की मस्कूरा तारीफ़ के मुताबिक इसकी हदूद को महदूद कर दिया और इस बात के कायल हो गए कि जिन मसाइल को हमारी अकल हल कर सकती है वहाँ दीन की कोई ज़रूरत नहीं है, और हमको दीन की ज़रूरत वहाँ है कि जहाँ हमारी अकल मसाइल को समझने और इनको हल करने से आजिज़ हो, چنانچہ جیسے جیسے زمانہ گزرتا جا رہا ہے اور انسان ترقی کر رہا ہے، دین کی ضرورت کم ہوتی جا رہی ہے، چونکہ اس بنیاد پر دین کی ضرورت وہاں ہے کہ جہاں عقل ان مسائل کو سمجھنے اور ان کو حل کرنے سے عاجز ہے۔ چونکہ شروع میں انسان علم و تمدن نہیں رکھتا تھا، لہٰذا اس کو دین کی ضرورت بہت زیادہ تھی، اور چونکہ انسان خود اپنی عقل سے مسائل کو نہیں سمجھ سکتا تھا، لہٰذا اس کو دین کی ضرورت تھی، اور آہستہ آہستہ اس کو دین کی ضرورت کم ہوتی گئی، اور اس آخری زمانے میں انسان کو دین کی ضرورت تقریباً نہیں ہے۔ ہاں، بعض ان جزئی مسائل میں ہے جن کو عقل انسان ابھی تک سمجھنے سے قاصر ہے، اور کوئی امید بھی نہیں ہے کہ ان کو جلدی ہی حل کر لیا جائے گا۔ ان مسائل میں ابھی بھی دین کی ضرورت ہے۔ افسوس کہ یہ وہ لوگ ہیں جو مسلمان ہونے کا دعویٰ کرتے ہیں اور پھر یہ اعتراض اور اشکال کرتے ہیں کہ اس وقت چونکہ عقل بشری کامل ہو گئی ہے، لہٰذا اب دین و وحی کے قوانین کی ضرورت نہیں ہے۔ بہرحال مذکورہ دین کی تعریف کے مطابق نتیجہ یہ ہوگا کہ سیاست کا دین سے کوئی رابطہ نہیں ہے، اور جب ہم عقلی کوششوں اور عقلی استدلالوں کے ذریعے تمام سیاسی مسائل کو حل کر سکتے ہیں تو پھر دین کی کیا ضرورت ہے؟ المختصر یہ کہ اب تک جو ہم نے بیان کیے وہ اس سلسلے کے چند اعتراضات اور اشکالات تھے، اور اب ہم اس کا مختصراً جواب عرض کرتے ہیں، اور شروع ہی گوش گزار کر دیں کہ دین کی تعریف کی گئی ہے، اور اس کی بنیاد پر دین کو فقط آخروی زندگی سے مربوط اور خدا سے انسانی روابط مانتے ہیں، اور ہماری نظر میں باطل اور بے بنیاد ہے۔ اور یہ نظریہ کہ دین سے سیاسی مسائل کا، یعنی انسان کے سیاسی مسائل کا خدا سے کوئی ربط نہیں، یہ ساری چیزیں انسان اور خدا کے روحانی رابطے سے جدا گانا ہیں، یہ بھی بے بنیاد اور بےہودہ گفتگو ہے، اور اس کا حقیقت دین سے کوئی ربط نہیں۔ یہ دین کی نامکمل تعریف ہے، بلکہ دین وہ طریقہ ہے جو انسان کو صحیح رفتار اور کردار پر گامزن رکھے، یعنی اس طرح انسان کو بنا دے کہ جس طرح خدا چاہے۔ یعنی اگر انسان اپنے اعتقاد اور اپنے فردی و اجتماعی زندگی میں خدا کی مرضی کے مطابق قدم اٹھائے تو ایسا شخص دیندار ہے، اور اس کے مقابل اگر انسان کا عقیدہ خدا کی مرضی کے مخالف ہو اور ان عقائد کو قبول کرے جو خدا کو ناپسند ہیں، اور اس کی انفرادی اور اجتماعی زندگی کے اعمال و رفتار خدا پسندانہ نہ ہوں، تو اس کا دین بھی ناقص ہوگا۔ خلاصہ یہ کہ دین تمام مذکورہ چیزوں کو شامل ہے۔ نمبر 7، دینی طریقوں سے دینی معرفت کی ضرورت۔ اگر ہم دین کی تعریف کرنا چاہیں تو ہمیں دیندار اور دینی بزرگوں کی تعریف دیکھنا ہوگی۔ ان حضرات نے دین کی کس طرح تعریف کی ہے، اور اگر ہم خود اپنے ذہن سے دین کی تعریف کریں اور من گھڑت تعریف کی بنا پر کہیں کہ سیاسی اور اجتماعی مسائل دین سے خارج ہیں، یا یہ کہ سیاسی اور اجتماعی مسائل کا دین سے کوئی ربط نہیں ہے جیسا کہ دین کی ہم نے تعریف کی ہے، نہ جیسا کہ خدا نے دین کو بھیجا ہے، بس ہمارے لیے ضروری ہے کہ دین خدا کی معرفت اور اس کو سمجھنے کے لیے خود اپنے طور اور طریقے اور اپنی فکر کے مطابق دین کی تعریف نہ کریں، بلکہ دین کی معرفت اور شناخت کے لیے ضروری ہے کہ دینی منابع اور ماخذ کے ذریعے دین کے بارے میں تحقیق کریں۔ ہو سکتا ہے کہ کوئی یہ کہے، میں دین کو نہیں مانتا کیونکہ اسلام کے صحیح ہونے پر جو دلیلیں قائم ہوئی ہیں وہ ضعیف ہیں، یا نعوذ باللہ یہ کہے کہ ہمارے پاس اسلام کے جھوٹ اور باطل ہونے پر دلیل موجود ہے۔ اگر کوئی ایسا دعویٰ کرے تو یہ دعویٰ منطقی اور صحیح نہیں ہے۔ البتہ اگر کوئی اسلام کو قبول کرے اور پھر وہ کہے کہ جو میں کہتا ہوں وہی دین ہے، نہ یہ کہ جو قرآن، پیغمبر اور آئمہ علیہ السلام کہتے ہیں اور جس کے مسلمان معتقد ہیں، اگر کوئی اسلام کے حق یا ناحق ہونے کے بارے میں بحث کرے، چاہے وہ اس کی طرفداری کرے یا اس کی رد کرے، तो इसके लिए ज़रूरी है कि पहले वो इस्लाम की मार्फत और पहचान हासिल करे और बेशक इस्लाम की पहचान के लिए खुदा के फरमान की तरफ रुजू करे जिसने इस्लाम को भेजा है। लिहाजा कुरान के ज़रिए इस्लाम को पहचाना जाए। इस हकीकत के पेश नज़र हमने कहा कि दीन की पहचान, इसकी तारीफ़ और इसकी फरमानवाई के दायरे को समझने के लिए ज़रूरी है कि दीनी मुनाबिया यानी कुरान और सुन्नत की तरफ रुजू करें, ना कि ये कि अपनी मर्ज़ी के मुताबिक या किसी अमेरिकन और यूरोपियन के जिनकी बातें हमारे नज़दीक गैर मोतबर हैं के कहने के मुताबिक दीन की तारीफ़ करें। लिहाजा अगर कोई इस्लाम और मुसलमानों के बारे में कुछ कहना चाहे तो उसे चाहिए कि इस इस्लाम के मुताबिक गुफ्तगू करे जिसको कुरान, पैगंबर और आइमा अलैहिस्सलाम ने बयान किया है और इसी इस्लाम की बुनियाद पर जिसकी असल कुरान और सुन्नत है दीन की तारीफ और इसके फरमा रवाई के दायरे को समझें, ना ये कि किसी मुस्तशरक यानी मशरक़ी ज़ुबान दान और माहिर उलूम मौलिफ और सियासत मदार की गर्ज के तहत इस्लाम की तारीफ शुदा तारीफ को अपनाएं या किसी यूरोपी दायरतुल मारुफ मालूमात आमा किताब के मुताबिक इस्लाम की तारीफ करें। ऐसे इस्लाम से हमें कोई फ़ायदा नहीं होगा। यहाँ इस किताब का ये पार्ट ख़त्म हुआ। अगले हिस्से में नेक्स्ट पार्ट सुनेंगे।